आज युहन्नाको पुस्तक 20 अध्यायमा पढौं। युहन्नाको सुसमाचार 20 अध्यायमा अनि यस जाडो महिनामा अनि बढ्दो जाडो छ, तर परमेश्वरको योजनामा यी मौसमहरू आउँछन्, फेरिन्छन्, बदलिन्छन्। परमेश्वरको एउटा नियम बसाल्नु भएको छ। अनि अब यो चाहिँ मङ्सिरको महिना केही बाँकी छ। अनि पालनको सेवाकारको सम्बन्धमा जुन बाँध्दै आएका थियौँ, त्यहाँ चाहिँ मङ्सिरको अन्ततिर हाम्रो परिवार त्यहाँ गएर केही समय बस्ने, त्यहाँको विश्वासीहरूलाई हेरचाह गर्ने, सिकाउने, अनि केही महिना, 5 महिना, 6 महिना कस्तो हुन्छ, कति हुन्छ, त्यसरी गर्ने भनेर भन्दै थियो। अब त्यो मङ्सिरबाट चाहिँ मङ्सिरमा हुनाले सकिरहेको छैन, त्यसैले सायद पुसको बिच दिएपछि हामी त्यो त्यसमा अगाडि बढ्छौँ होला। अब पुष महिनामा चाहिँ एउटा यात्रा पनि छ, लमजुङमा लगभग 6 दिनको लागि चाहिँ युवा भाइहरू द्वारा सुषमाचार्य एउटा सेवाकारीको लागि त्यहाँ जाने कार्यक्रम छ। अनि त्यसपछि सायद हामी चाहिँ त्यतातिर जान्छौँ केही समयको लागि। त्यसको लागि प्रार्थना गर्न तपाईँहरूलाई धेरै बिन्ती गर्दछौँ हामी। अनि तपाईँको यो सहायता सेवाकारी एकदम महत्त्वपूर्ण छ। अनि तर मङ्सिरको 25 गतेदेखि चाहिँ अब शनिबारको सभाहरू त्यहाँ राखिनेछ, अहिलेसम्म मङ्गलबार हुँदै गर्दै आएकोमा। त्यसैले आउने शनिबारदेखि चाहिँ त्यहाँ लगातार शनिबार सङ्गति थालनी हुनेछ। अनि धेरै जसो म शनिबार चाहिँ त्यसैले त्यहाँ हुन्छु, मेरो परिवार त्यहीँ हुन्छ पुस्ना आएसम्म। त्यसैले मलाई शनिबार नदेख्दाखेरि चाहिँ भाइ प्रदेश कहाँ गयो होला, कता हराए होला भनेर नभन्नुहोस्, प्रार्थना गर्नुहोस्। त्यहाँ चाहिँ प्रभुको खेताला भएर काम गर्न चाहिँ हामी इच्छुक छौँ। र तपाईँहरूले यहाँबाट प्रभुको कृपा आशिष अनुग्रह मागिदिनु होला। अनि त्यही सन्दर्भमा एउटा पद हामी हेर्न लागेका छौँ, जहाँबाट हामी सुरु गर्नेछौँ। यो हुन्ना 20 अध्याय। अनि हामी पहिला पढ्नेछौँ 19 पददेखि लिएर। तर त्यही दिन, अर्थात् हप्ताको पहिलो दिन साँझमा यहुदीहरूको डरले गर्दा चेलाहरू भेला भएका ठाउँमा ढोकाहरू जब बन्द थिए, येशु आउनुभयो र बीचमा उभिनुभयो अनि तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई शान्ति होस्। अनि यसो भनेर उहाँले तिनीहरूलाई आफ्ना हात, आफ्नो कोखा देखाउनु भयो। तब चेलाहरू प्रभुलाई देखेर खुसी भए। तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो, तिनीहरूलाई शान्ति होस्, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी नै म पनि तिनीहरूलाई पठाउँछु। अनि यसो भनेर उहाँले तिनीहरूमाथि सास फुकिदिनु भयो र तिनीहरूलाई भन्नुभयो, पवित्र आत्माले आउनुहोस्। हामी प्रार्थना गरौँ। प्रभु येशू ख्रीष्ट मर्नु भएपछि उहाँ 3 दिनमा गौरी उठ्नु भएको थियो। यो नै खुसीको खबर संसारभरि प्रचारिँदैछ। तपाईँले प्रभु येशू ख्रीष्टलाई यदि चिन्नु भएको छ भने तपाईँले यी कुराहरूको निश्चयता पाउनुभएको छ। के कुराहरूको निश्चयता पाउनुभएको छ? यो कि परमेश्वरले आफ्नो पुत्र येशूलाई यो संसारमा हाम्रो पापहरू बोक्नको लागि, हाम्रो पापहरू हटाउनको लागि उहाँ मर्नको लागि पठाउनु भएको थियो, र उहाँको मृत्युको 3 दिनपछि उहाँ बौरेर उठ्नुभयो भनेर तपाईँले निश्चयता पाउनुभएको छ। र आज उहाँ जीवित हुनुहुन्छ। त्यसैले यहाँ जब जुटिरहेका छौँ, हामी जीवित प्रभुको सामु जुटिरहेका छौँ, जसलाई हामी देख्दैनौँ, तर उहाँ जिउनु हुनुहुन्छ। त्यसैले हामी यहाँ आउँछौँ। अनि हामी ले यो निश्चयता पाएपछि यो निश्चयता कहिले पनि हराउँछ। साँच गरी मुक्ति पाएको व्यक्तिले प्रभु यीशु ख्रीष्ट जिउँदो हुनुहुन्छ भनेर उसलाई निश्चय थाहा छ। जसले केवल एउटा धर्म मात्र गरिरहेछ, एउटा क्रिस्चियन धर्म मान्ने अथवा चर्च जाने धर्म गर्ने, बत्तिस्माको धर्म गर्ने, यदि त्यति मात्र छ भने केही दिनको लागि मात्र हो, किनभने उसको लागि जिउँदो प्रभु छैन। के तपाईँको जिउँदो मुक्तिदाता हुनुहुन्छ? खाँचो यही नै छ। अनि यहाँ हामीले अघि पढेका थियौँ, यो पहिलो दिन जब उहाँ बौरेर उठ्नु भयो, त्यो हप्ताको पहिलो दिन आइतबारको दिन थियो, अनि चेलाहरूले प्रभुलाई बौरेर उठ्नु भएपछि देखेका थिएनन्। बिहान पक्क चाहिँ चिहान रित्तो भयो, चिहान रित्तो छ अरे भन्ने खबर चाहिँ सुनेका थिए। चिहानको ठुलो ढोका पनि, त्यो ढुङ्गा पनि गुडाइएको छ भन्ने खबर पनि सुनेका थिए। अनि उहाँको काँचो मात्र त्यहाँ बिग्रेको अवस्थामा पडिरहेको छ भन्ने पनि सुने। तर के हो उहाँको शरीर भन्ने कुरामा चाहिँ उनीहरूलाई अझ पनि अन्यले थियो। अनि त्यसरी ती चेलाहरू ढोका बन्द गरेर एउटा ठाउँमा भित्र कोठामा रमाउँदाखेरि एक्कासी, यद्यपि ढोका बन्द छ, ताला लगाइएको छ, त्यहाँ ढोकामा ढकढक आवाज पनि आएन, ढोका खोल्दो भन्ने स्वर पनि सुनेन, एक्कासी बीचमा प्रभु यीशु देखा बन्द। यो अचम्मको दृश्य यी चेलाहरूले देखे, त्यहाँ दसजना थिए योपालि चाहिँ। अनि उनीहरूले प्रभुलाई देखे, अनि प्रभुले आफू जीवित भएको प्रमाणहरू देखाउनु भयो। उहाँले अर्को ठाउँमा लेखेको छ खाना पनि खानुभयो, उहाँले आफ्नो हात देखाउनु भयो। किन आफ्नो हात देखाउनु भयो भने हातमा चाहिँ किल्लाले पाल पारेको दागहरू थिए, दुईटै हात खुट्टाहरू, अनि भालाले रोपेको दाग पनि आफ्नो छाती खोलेर देखाउनु भयो। अनि यी चेलाहरू विश्वस्त भए, पक्का भए, किनभने उनीहरूको आफ्नै आँखाले देखे यीशु ख्रीष्ट जीवित हुनुहुन्छ। अनि प्रभु यीशुले उनीहरूलाई भन्नुभएको पहिलो वचन यहाँ छ, तिमीहरूलाई शान्ति होस्। मरेर बौरी उठ्ने प्रभुले मात्र शान्ति दिन सक्नुहुन्छ तपाईँलाई, उहाँले शान्ति दिनुहुन्छ। अनि त्यसपछि एउटा कुरा उनीहरूलाई भन्नुभयो, एक्काइस पद, जुन पद चाहिँ हामी हेर्न चाहन्छौँ, एक्काइस पद, तब यीशुले तिनीहरूलाई फेरि भन्नुभयो, तिनीहरूलाई शान्ति होस्, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी नै म पनि तिनीहरूलाई पठाउँछु। एकपटक यो पद म पछि दोहोऱ्याइदिनुहुन्छ कि तपाईँहरूले, तपाईँहरू हामी सबै मिलेर यो परमेश्वरको वचनलाई हामी उच्चारण गर्छौँ, हाम्रो हृदयमा लेखौँ, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी नै म पनि तिनीहरूलाई पठाउँछु। अब यो म दुई भागमा दोहोऱ्याउन सक्छु, तपाईँले म पछि भन्नु चाहिँ, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी नै म पनि तिमीहरूलाई पठाउँछु, उसरी नै म पनि तिमीहरूलाई पठाउँछु। यो चाहिँ यहुन्ना बीसको एक्काइसमा छ। यसलाई चाहिँ यहुन्नाको सुसमाचार अनुसारको महान आज्ञा पनि भन्ने गरिन्छ। महान आज्ञा यहुन्नाको सुसमाचारमा पनि छ, मत्तीको सुसमाचारमा पनि छ, मर्कुसमा पनि छ, लुकामा पनि छ। चारवटै सुसमाचारमा प्रभु यीशु मरेर बौरी उठ्नु भएपछि चेलाहरूलाई आफ्नो आदेश दिनुभएको छ, आफ्नो अर्डर दिनुभएको छ। प्रभु यीशु हाम्रो मुक्तिको सत्ताहरूले हामी उहाँका आत्मिक सिपाहीहरूलाई भन आत्मिक योद्धाहरूलाई आफ्नो अर्डर दिनुभएको छ, आदेश दिनुभएको छ। अनि उहाँले चाहिँ यहुन्नामा चाहिँ यस्तो शब्द प्रयोग गर्नुभएको छ, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी नै म पनि तिनीहरूलाई पठाउँछु। यो शब्दहरूले हामीलाई के बताउँदैछ भने, सरल ढङ्ग सरल तरिकाले सोद्धाखेरि पनि हामी पठाइएका छौँ, हरेक विश्वासी पठाइएको छ। कसद्वारा? प्रभु यीशुद्वारा। तपाईँ यदि साँचो विश्वासी हुनुहुन्छ भने प्रभु यीशुले तपाईँलाई भन्नुहुन्छ, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी पनि म तिमीलाई पठाएको छु। यहाँ कोही पनि साँचो विश्वासी छैन, हरेक क्रिस्चियनले पठाइएको छ, कस द्वारा प्रभु यीशु ख्रीष्टद्वारा बुझ्नुभयो अनि तपाईँले भन्नुभयो म त भर्खर एक महिना मात्र भयो विश्वास गरेको अस्ति भर्खर बक्तिसमा लिएको तपाईँलाई पनि प्रभु यीशुले भन्नुहुन्छ जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी नै म पनि तिमीलाई पठाउँदछु तपाईँ पठाइनु भएको छ तपाईँ यो संसारमा पठाइनु भएको छ संसारबाट अलग गर्नु भएको छ तर यही संसारमा तपाईँलाई काममा पठाउनु भएको छ प्रभु यीशुको तपाईँ एउटा पठाइएको व्यक्ति वास्तवमा यो जुन मिसनरी भन्ने एउटा शब्द हामीले यो प्रयोग गर्छ अङ्ग्रेजी शब्द हो अनि जुन शब्द चाहिँ ल्याटिन शब्दबाट आउँछ अनि त्यो चाहिँ यो जुन पठाउनु भन्ने शब्दबाट जस्तो मिसाइलहरू छ पाठ हुन्छ त्यो पनि पठाइन्छ है त्यस्तो विश्वासीहरूलाई पनि परमेश्वरले पठाउनु भएको छ है उहाँको हामी पठाइएकाहरू हरेक विश्वासी त्यसैले हरेक विश्वासीले सोच्नु पर्यो बाबा मलाई के को लागि पठाउनु भएको छ प्रभुले अनि प्रभुले मलाई पठाउनु भएकोले म के गर्दैछु त अहिले के गर्दैछु उहाँले मलाई पठाउनु भएको छ अब यो बुझ्नको लागि हामीले प्रभु यीशुले भन्नुभएको पहिलो वाक्यांशलाई पनि हेर उहाँले के भन्नुभएको छ भने जसरी मेरा पिताले मलाई पठाउनु भएको छ उसरी नै पिताले आफ्नो पुत्र यीशु ख्रीष्टलाई पठाउनु भयो पिता परमेश्वर हुनुहुन्छ उहाँको पुत्र यीशु ख्रीष्ट पनि परमेश्वर हुनुहुन्छ पिता अनि पुत्र दुई भए पनि एक नै परमेश्वर हुनुहुन्छ एउटै परमेश्वर अनि पुत्रलाई पिताले स्वर्गबाट पठाउनु भयो यो संसार पुत्र यीशु ख्रीष्ट अनादिदेखि अनन्तदेखि पितासँग हुनुहुन्थ्यो अनि अस्ति नै पनि हामीले एउटा पद सिकेथ्यौँ पहिले 1:19 हामीले उहाँलाई प्रेम पैदा गरेको हामी उहाँलाई प्रेम गर्छौँ तर पहिले उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो अनि परमेश्वरले हामीलाई प्रेम गरेर उहाँको पुत्र यीशु ख्रीष्टलाई यो संसारमा पठाउनु पठाउनु भयो तर अनि प्रभु यीशुले भन्नुहुन्छ जसरी मलाई पठाइयो उसरी नै म तिमीहरूलाई पठाउँछु त्यसले यहाँ दुईवटा कुरा देख्छौँ एक चाहिँ पिताले यीशु ख्रीष्टलाई यो संसारमा पठाउनु भयो यीशु ख्रीष्टले चाहिँ विश्वासीहरूलाई यो संसारमा पठाउनुहुन्छ अनि यदि हामीले परमेश्वर पिताले प्रभु यीशुलाई कसरी पठाउनु भयो भनेर हामीले बुझ्दछौँ भने हामी कसरी पठाएका छौँ बुझ्न सक्छौँ किनभने यहाँ भनेर जसरी उसरी त्यसो भए कसरी त भन्ने हामीलाई प्रश्न आउँछ कसरी पिताले पुत्रलाई पठाउनु भएको त्यो हामीलाई बुझ्न हामीले जति सक्छौँ त्यति नै हामी कुन हिसाबले पठाएका छौँ हाम्रो काम के हो हाम्रो दृष्टिकोण के हुनुपर्छ हामीले के गरिरहनु पर्ने हो यो हामी झन् बुझ्छौँ अनि यो बुझ्न चाहनुहुन्छ परमेश्वर किनभने यो त परमेश्वर प्रभु यीशु ख्रीष्टको महान आज्ञा हो उहाँको महान अर्डर हो आदेश हो जुन जारी छ आजसम्म उहाँ नआउन्जेलसम्म यो आदेश जारी छ अनि यो आदेशलाई हामीले पालन गर्यौँ कि गरेनौ यसको नेता तपाईँलाई मैले दिनुपर्छ हाम्रो कप्तानलाई हाम्रो प्रभुलाई त्यसैले आज हामी हेर्न चाहन्छौँ प्रभु यीशु ख्रीष्ट कसरी पठाइनु भएको र उहाँ पठाइ भनेको के हो त्यो हेर्नेछौँ पहिला हामी यहुन्ना 4:34 पठाउनेछौँ अनि हामी चाहिँ अधिकांश यहुन्नाकै पुस्तकमा हुनेछौँ एक दुई ठाउँमा अन्य ठाउँमा गए पनि अनि हामी पहिलो कुरा के हेर्न चाहन्छौँ भने प्रभु यीशु ख्रीष्ट आफ्नो इच्छा गर्नलाई चाहिँ पठाइनु भएको थियो तर उहाँलाई पठाउनु भनेको इच्छा गर्नलाई पठाइनु भएको थियो त्यही हो पहिलो कुरा छ पठाउनु भनेको जे इच्छा छ त्यो पठाइएको व्यक्तिले चाहिँ पुरा गर्नुपर्छ होइन तपाईँले पनि आफ्नो घरमा सानो छोरालाई 20 रुपियाँ हातमा राख्दै तिमी प्रसाद गर्दा मलाई चाहिँ 20 रुपियाँ के खान्छ एउटा सिस्टम लिएर भन्नुभयो अनि त्यो तपाईँको छोरा भनेर 20 रुपियाँ लिएर अब खै के किन्यो 20 रुपियाँले भन्ने जान्छ जाँदैन बुवाले मेरो आमाले यो किन भनेको थियो अनि त्यही काम गर्न जान्छ अर्थात् पठाउनेको इच्छा पुरा गर्नुपर्छ पठाइएको व्यक्तिले अब हामी यहुन्ना 4:34 प्रभु यीशुले भन्नुभयो कि म चाहिँ पिताको इच्छा पुरा गर्छु मलाई पठाउनु भनेको 34 यीशुले तिनीहरूलाई भन्नुभयो जसले मलाई पठाउनु भयो अब घरिघरि यही शब्दहरू हामी हेरिरहन्छौँ जसले मलाई पठाउनु भयो उहाँको इच्छा पालन गर्नु र उहाँको प्रणाम गरी सिद्ध्याउनु नै मेरो भजन हो। मेरो लागि खाने कुरा भनेको चाहिँ मेरो लागि मन पर्ने कुरा चाहिँ के हो भने मलाई पठाउनेलाई मेरो पठाउने व्यक्ति जो हुनुहुन्छ पिता उहाँको इच्छा गर्ने तर म के गरौँ म के गर्न चाहन्छु भन्ने पठाइएको व्यक्तिले उसले के भन्नुपर्छ मलाई पठाउनु देखिसकेको भनेर उसले भन्नुपर्छ आज मलाई के गर्न मन लाग्छ होला होइन मलाई पठाउने हुनेको इच्छा के होला आज त्यसले यस्तै सोच्नुपर्छ है अनि मेरो चाहना के होइन मलाई पठाउनु हुनेको चाहना के हो यो पहिलो बुझाइए कि आफ्नै इच्छा गर्नलाई होइन तर पठाउनेवालाको इच्छा पुरा गर्न व्यक्ति पठाइएको छ अनि परमेश्वरले के भन्नु एकचोटि पाँच अध्यायको तीस पदमा पनि हेर्ने छ परमेश्वरले भन्नुभयो आफ्नै पतिबाट म केही पनि गर्न सक्दिनँ जस्तो म सुन्दछु त्यस्तै म न्याय गर्दछु अनि मेरो न्याय ठिक छ किनभने म आफ्नै इच्छा होइन आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुने पिताको इच्छा खोज्दछु त्यसैले परमेश्वर पठाइनु भयो कसरी कुन हिसाबले आफ्नो इच्छा गर्न होइन त्यसले हामी पनि परमेश्वरद्वारा पठाइएका छौँ आफ्नो इच्छा गर्न होइन त्यसैले हामीले हाम्रो जीवनमा के यसरी भन्ने गर्छौँ प्रभुलाई प्रभु आज तपाईँको इच्छा म गर्न चाहन्छु प्रभु तपाईँको इच्छा पुरा गर्न मलाई सहायता गर्नुहोस् आज त नयाँ दिन दिनुभयो होइन बिहान उठ्दाखेरि प्रार्थना गर्नुहुन्छ यसरी तपाईँको इच्छा के हो मलाई अझ सिकाउनुहोस् कि त्यो लगाइकन आज के गर्नु म भनेर आफ्नै सबैमा सुरु गर्नुहुन्छ कि त्यसलाई पकड्नुपर्छ पकड्नुपर्छ है अनि त्यो आउँछ फेरि फेरि आउँछ त्यो कुरा नै आउँछ आफ्नो सोसाइटीमा अनि त्यसलाई चाहिँ काट्नुपर्छ होइन म आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुनेको इच्छा पुरा गर्नुपर्छ अब अर्को कुरा पनि हेर्नेछ त्यो के भने पठाइएको व्यक्ति चाहिँ आफूलाई खुसी पार्नलाई पठाइएको है तर पठाउने उहाँलाई खुसी पार्नलाई परमेश्वर पनि कहिले पनि आफूलाई म खुसी पार्दिनँ तर मलाई पठाउनेलाई खुसी पार्छु भने यौना आठको उन्तिसमा हामी पढ्नेछौँ यौना आठको उन्तिस अनि जसले मलाई पठाउनु भयो हेर्नुहोस् परमेश्वर ख्रीष्ट जहिले पनि एउटा शुद्ध मानिसको रूपमा यो संसारमा आउनुभएको थियो उहाँ परमेश्वर हुन्छ त्यही पनि मान्छेको शरीरमा अनि मान्छे भएपछि कसरी जिउनुपर्छ उहाँले देखाउनु हुन्छ जहिले पनि मलाई पठाउनु हुने मलाई पठाउनु हुने उहाँको इच्छा के हो उहाँ के चाहनुहुन्छ त्यही कुरा अब यहाँ त्यहाँ दोस्रो कुरा अनि जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ पिताले मलाई एक्लो छोड्नु भएको छैन किनकि उहाँलाई खुसी पार्ने कुराहरू म सधैँ गर्दछु त्यसैले परमेश्वर ख्रीष्टले जहिले पनि उहाँलाई पठाउनु हुने पितालाई खुसी पार्ने काम गरिरहनु भयो कति सुन्दर हाम्रो प्रभु कहिले पनि उहाँले चाहिँ आफूलाई खुसी पार्ने एकातिर जानु भयो आज त एकछिन होस् भनेर आफूलाई खुसी पार्नु अब एक घन्टा चाहिँ आफूलाई खुसी पारौँ अब तेइस तेइस घन्टा चाहिँ उतातिर नै उहाँले हेर्दैन उहाँले भन्दा सधैँ उहाँलाई खुसी पार्ने कुराहरू गर्दछ त्यसैले जब हामी बिहान उठ्छौँ प्रभुसँग समय बिताउँदैछौँ होइन नियमित रूपमा बिताउने गर्नुहुन्छ होला यदि थाल्नु भएको छ भने गर्नुपर्छ नियमित लामो समय बिताउनुपर्छ हतार गरेर पाँच दस मिनट होइन प्रभु मलाई आशिष दिनुहोस् भनेर जाँदाखेरि त त्यसमा केही पनि आशिष हुँदैन तपाईँ एक घन्टा प्रभुसँग बिताउन सिक्नुभयो एक घन्टा बिहान एकजना व्यक्ति मार्टिन लुथर उसले भन्थ्यो दिनको तिन घन्टा उसलाई नबिताउनु हुँदैन थियो प्रभुसँग उसले भन्नु मेरो यति धेरै काम छ त्यसैले म प्रभुसँग तिन घन्टा बिताउनु पर्छ तपाईँ भन्ने त उल्टो जस्तो भयो होइन त्यो शुद्ध किनभने जति प्रभुसँग समय बिताइन्छ त्यति तपाईँको कामहरूमा तपाईँले सहमत बल बुद्धि सब पाउनुहुन्छ अनि प्रभुले दोहोऱ्याउनुहुन्छ तपाईँ प्रभावकारी गर्नुहुन्छ त्यसैले मलाई एक घन्टा तपाईँ बिताउने क्रममा प्रभुलाई यसरी भन्नुहुन्छ प्रभु तपाईँले मलाई पठाउनु भएको हो यो संसारमा आज पनि ल धान उदाएर बिहान भएको छ अब प्रभु आज चाहिँ म आफूलाई खुसी पार्न चाहन्न तपाईँलाई खुसी पार्न चाहन्छु अब म तपाईँलाई खुसी पार्न चाहेपछि मलाई सिकाउनुहोस् मलाई बोलाउनुहोस् मलाई बुद्धि दिनुहोस् हाम्रो हृदयबाट त्यो पुग्यो भने हामीले सिक्न थाल्छौँ उहाँलाई कसरी खुसी पार्ने त्यति खोज्नुहोस् हामीले उहाँले कुनै दामी त्यो छ देख्ने कुरा तर हाम्रो हृदय उहाँलाई खुसी पार्न चाहने हृदय प्रभुलाई मनपर्ने कुरा के हो जहाँ थापा भन्ने बाहिर अनि पावर यही प्रयत्न गरिरहेको यसरी पावरको उदाहरण हेरौँ यसै क्रममा दोस्रो कुरा बिताउँछ त्यहाँ पावर एउटा नमुना खिच्छौँ बाहिरमा दोस्रो कुरा बिताउँछ त्यहाँ अनि नौ पदमा उनले भन्छन् यस कारण चाहे हामी शरीरमा रहौँ चाहे नरहौँ एउटै मात्र काम गर्न चाहन्छ चाहे म बाँचौ चाहे म मर उहाँहरूका निम्ति ग्रहण योग्य बनिने प्रयत्न गर्दछ अर्को शब्दमा भन्यो भने प्रभुलाई खुसी पार्न म प्रयत्न गर्छु मेरो जीवनै के किनभने उहाँले मलाई पठाउनु भयो त्यसैले जसले मलाई पठाउनु भयो म पठाइएको हो त्यसैले पठाइएको व्यक्तिले आफैलाई खुसी पार्नुहुन्न तर पठाउनु हुनेलाई खुसी पार्नुपर्छ अनि गलाती एकको दशमा पनि हेरौँ चुनौतीहरू आउँछ हाम्रो जीवनमा अनि संसारले भन्छ मलाई पनि खुसी पारेन हाम्रो साथीले भन्छ खै मैले भनेकै मान्दैन तिमीले कति कुरामा हामी मान्न सकौँला तर जब चाहिँ हामी रोज्नुपर्छ परमेश्वरलाई रोज्ने कि संसारलाई रोज्ने परमेश्वरलाई रोज्ने कि साथीलाई रोज्ने परमेश्वरलाई रोज्ने कि मेरो आफन्तलाई रोज्ने परमेश्वरलाई रोज्ने गलती एक दास किनकि अब म मानिसहरूलाई मनाउँदैछु कि परमेश्वरलाई अथवा के म मानिसहरूलाई खुसी पार्न खोज्दैछु किनकि अझै मैले मानिसहरूलाई खुसी पारेको छु भने म ख्रिस्टको दास हुने थिएँ जसले मान्छेलाई खुसी पारेर परमेश्वरलाई चाहिँ पठाउँछ उसले चाहिँ पठाउनुको काम गरिरहेको छैन जसरी पिताले मलाई पठाउनु भएको छ उसरी म तिमीहरूलाई पठाउँछु त्यसले उहाँलाई खुसी पार अब त्यस्तो कुरा हामी हेर्दैछौँ है परमेश्वर जो पठाइनु भयो उहाँले कहिले पनि आफ्नो महिमा खोज्नु भयो यदि उहाँ परमेश्वर नै हो उहाँ परमेश्वर भएर पनि उहाँ मान्छे बनेर आउनुभएकोले उहाँले जहिले पनि उहाँलाई पठाउनु हुनेको महिमा खोज्नुभयो यसरी यौना सात अध्यायको अठारमा जान्छ यौना सातको अठार जसरी उहाँ पठाइनु भएको हामी पनि उसरी प्रभु यीशुले पिताको इच्छा पालन गर्नुहुन्थ्यो हामीले हाम्रो प्रभुको इच्छा पालन गर्छौँ प्रभु यीशुले आफ्नो पिताहरूलाई खुसी पार्नुहुन्थ्यो हामीले हाम्रो प्रभु यीशुलाई खुसी पार्ने अनि यहाँ यौना सातको अठारमा जसले आफ्नै पक्षबाट बोल्छ त्यसले आफ्नै महिमा खोज्छ तर जसले आफूलाई पठाउनु हुनेको महिमा खोज्छन् उनी नै सत्य हुन् र उनमा कुनै अधर्म छैन प्रभु यीशुले आफ्नो विषयमा भन्नुहुन्छ कि म चाहिँ आफूलाई मलाई पठाउनु हुनेको महिमा खोज्दैछु अर्थात् प्रभु यीशुले कहिले पनि मान्छेहरूले मलाई चाहिँ ठुलो मानोस् मानिसहरूले मलाई चाहिँ चिनोस् तीर्थित विख्यात होइन प्रख्यात नाम चलेको होइन मेरो पोस्टर सबै ठाउँमा टाङ्गियोस् त्यस्तो कहिले पनि उहाँको धारण नै थिएँ कैयौँ व्यक्तिहरूलाई मेरो पारेपछि कसैले नभनी भन्नु त्यसबाट पनि थाहा छ कति हिजो आज भइरहेका जो चाहिँ आश्चर्यकर्म अनेक भन्छन् उनीहरू चाहिँ के उल्टो गर्छ अझ कुनै एउटा जुन दर्शन भनेर भन्छन् दर्शन देख्नु उनीहरू चाहिँ आफूलाई ठुलो गर्नलाई बताइरहेछ कहिले यस्तो दर्शन दे अझ मलाई यस्तो भयो आफूलाई ठुलो पार्न गरिरहेको यसबाट पनि थाहा छ कि ठुलो परमेश्वरबाट हुन सक्दैन है पावरले त साँचो दर्शन लिएको थियो तर चौध वर्षसम्म उचित है तर यसो त्यसमा त ल्याएको थियो त्यसको स्वर्गमा पुर्याएको थियो चौध वर्षमा यो कुरा कसैलाई पनि बताए अनि एकपटक जब बताउँछ पऱ्यो तब उसले चाहिँ नचाहि नजाइकन उसले बल्ल बताए त्यसैले जसले चाहिँ आफ्नै मनमा खोजिरहेको छ त्यो साँचो हुन् उसले बाइबल किन नबोकोस् आश्चर्य गर्न किन नगरोस् तर यसले चाहिँ सब कार्यमा कहिले पनि आफ्नो महिमा खोज्नु भएन आफूले प्रशंसा खोज्नु भएन ध्यान आकर्षण मतिर होस् भन्नु भएन जहिले पनि मलाई पठाउनु हुने कि उहाँतर्फ उहाँले ध्यान आकर्षण गर्नुभयो किन उहाँ चाहिँ पिताको साक्षी हुनुहुन्थ्यो पितालाई दर्शाउने एउटा अन्याउने एउटा काँड जस्तो एउटा तीर जस्तो जहिले पनि आफूलाई होइन तर उहाँलाई देखाउने त्यस्तै गरी हामीले पनि किनभने जसरी उसरी कसरी हामीले त्यो अध्ययन गर्नु छ होइन जसरी पिताले मलाई पठाउनु भयो यसरी म तिमीहरूलाई पठाउँदैछु। त्यसैले हामीहरू विश्वासी गर्छौँ, हामी आफै त आफै नभन्ने भने हामी कुरूप कुरूप। अब तपाईँको सुन्दर होला त्यो त्यस्तो कुरा गरे हामीले तपाईँ एकदम सुन्दर सुन्दर अनुहारको कुरा गरे। हाम्रो आफैमा हाम्रो स्वभाव हाम्रो मानवीय स्वभाव चाहिँ आदमबाट आएर त्यो त पापको मुहानबाट निस्केको जरो हो हामी त्यो कहिले पनि देख्छ नि। हाम्रो हृदय सबैभन्दा शरीर भ्रष्ट छ, यसलाई के प्रदर्शनी गर्ने, यसलाई के देखाउने? त्यसको सट्टामा हाम्रो प्रभुको सुन्दरता देखाउनु पर्छ, प्रभु यीशु ख्रीष्टको साक्षी हुनुपर्छ। एकचोटि हामी एक अध्यायमा जाउँ, एक अध्याय जुन बेला हामी आफूलाई देखाउने प्रयास गर्छौँ त्यो हाम्रो पिता आदम भनौँ न पुरानो पिता आदमको स्वभावमा त प्रकट गरिरहन्छ। तर जब हामी चाहन्छौँ होइन प्रभु म आज तपाईँको महिमा खोज्दछ, तपाईँ चिनियोस्, तपाईँको प्रशंसा होस् प्रेमको आत्मा। तर पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि प्रभु यसले भन्नुभयो तिमीहरूले सामर्थ्य पाउनेछ र युरुसलेममा सारा युदिया र सामरियामा अनि पृथ्वीको छेउसम्म उहाँले पठाउने ठाउँ पृथ्वीको छेउसम्म तिमीहरू त्यसपछि के भन्छ मेरा निम्ति यो दुईटा शब्द एकदम महत्वपूर्ण मेरा निम्ति साक्षी हुनेछ। साक्षी हुनु भनेको आफ्नो निम्ति होइन प्रभु यीशु ख्रीष्टको निम्ति हामी पठाइएका मेरो निम्ति जहिले पनि हामी कतिजना प्रभुको निम्ति हामी गर्ने होला प्रभुको निम्ति उहाँ अनि बत्तीसमा दिने हुन्ना एक अति असल नमुना छन् साक्षीको लागि। अनि सुविषयमा त्यही भन्छ साक्षीको निम्ति उनी पठाइए अनि उसले के भन्छन् भने म घट्नुपर्छ प्रभु बढ्नुपर्छ उहाँ चाहिँ बढ्नुपर्छ उहाँको महिमा हामीले खोज्ने काम। त्यसैले दोस्रो कुरा चाहिँ प्रभु यीशु ख्रीष्टले जहिले पनि पिताको महिमा खोज्दै हुनुहुन्थ्यो उहाँलाई पठाउनु हुन्थ्यो, त्यस्तै गरी उहाँले पनि हामीलाई पठाउनु हुने प्रभुको महिमा खोज्दै हुन्छ। अब अर्को कुरा योना चार अध्यायमा के अरे पाँच अध्यायमा जाउँ छ कि योना पाँच अध्याय अनि योना पाँचको 37 पदमा यो चौथो कुरा हेर्दैछ यीशु ख्रीष्ट चाहिँ अदृश्य पितालाई अदृश्य पिताको सत्तामा भनौँ उहाँ यो संसारमा चाहिँ आउनुभयो किनभने परमेश्वर पिता लाई कसैले देखेको छैन। योना पाँचको 37 अनि मलाई पठाउनु हुने पिता आफैले मेरो विषयमा गवाइदिनु भएको छ तिमीहरूले न त कुनै समयमा उहाँको स्वर सुनेका छौ न त उहाँको रूप नै देखेका छौ कसैले पनि परमेश्वरलाई देखेको छ तर अदृश्य परमेश्वर पिताले चाहिँ मलाई पठाउनु भएको छ संसारमा अनि परमेश्वरलाई देख्न सके मान्छेहरू परमेश्वर एउटा मानव शरीरमा आउनुभयो त्यसैले पितालाई देख्न नसके पनि ख्रीष्टलाई देखे। अब त्यस्तै गरी आज पनि संसारले प्रभु यीशु ख्रीष्टलाई देख्यो तर हामीलाई चाहिँ देख्छ अनि हामीलाई जब देख्छन् यसबाट खाँचो के भयो हाम्रो काम के भयो भने अब हामीले त हामीलाई पठाउनु हुनेलाई देखाउनु परेको छ जो अदृश्य हुनुहुन्छ जसरी अदृश्य पितालाई प्रभु यीशुले देखाउनु भयो हाम्रो अदृश्य नदेखिने प्रभुलाई चाहिँ हामीले देखाउनु छ अनि अब यो हुनको लागि त हाम्रो जीवनहरू हाम्रो जीवनका हरेक व्यवहारहरू चालचलनहरू चाहिँ झन्झन पर्ने प्रभु यीशुलाई दर्शाउने खालको जीवन हुने आवश्यक पर्छ। त्यसैले देखिनु छ हामी पठाएन भनेको त यो जानिएको कुरा तपाईँ के नसोच्नु भने पठाइयो भनेको चाहिँ कोही एकजना व्यक्ति जब यात्रा गरेर कुनै ठाउँमा जाने मात्रै भनेको जति पनि पद पढिरहेको छ नि त यो पदहरू त तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ प्रयोग गर्न सक्नुहुन्छ। कुनै तपाईँ जस्तै कि हामी तराईको कुरा गर्छौँ तराई गरेर मात्रै यो गर्न सकिने होइन यही काठमाडौँ भए तपाईँकै टोल भए तपाईँकै घर भए यही कामहरू हामीले गरिरहनु पर्छ हामी पठाइएका उहाँको इच्छा गर्न आफूलाई खुसी पार्न उहाँलाई खुसी पार्न उहाँलाई महिला गर्न अनि अदृश्य प्रभु यीशु ख्रीष्टलाई देखाउन। अब हामी अर्को ठाउँमा जाउँ यो चाहिँ यमुना बाह्र अध्याय यमुना बाह्र अध्याय पाँचौँ कुरा त्यो चाहिँ हामीको सफाई सम्बन्धित छ। अदृश्य पितालाई प्रतिनिधित्व गर्ने जसरी प्रभु यीशु हुनुहुन्थ्यो, हाम्रो प्रभुको सत्तामा राजदूतहरू चाहिँ हामी पठाएको छ प्रभुको सत्तामा। अनि के थियो भने हामीलाई पठाउनु हुनेलाई बिल्कुल भने योना 12:44-45 त्यसरी प्रभु यीशुले भन्नुभएको छ। योना 12:44 यीशुले कराएर भन्नुभयो, जसले ममाथि विश्वास गर्छ उसले ममाथि होइन तर मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ। 45 अनि जसले मलाई देख्छ उसले मलाई पठाउनु हुनेलाई देख्छ। त्यसैले यीशु ख्रीष्टलाई देख्दा मानिसहरूले उहाँलाई पठाउनु हुनेलाई देख्ने, त्यस्तै तपाईँलाई देख्दा कसलाई देख्छ, मलाई देख्दा कसलाई देख्छ, हामीलाई पठाउनु हुनेलाई देख्छ कि हाम्रो मात्रै देख्छ, हाम्रो पापी सदा हाम्रो आफ्नै एउटा माने मान्छे मात्र होइन, हाम्रो जीवनमा केही केही त्यस्तो कुराहरू परमेश्वरले राख्नु भएको छ जुन चाहिँ अरूले देखेर चाहिँ यो चाहिँ हाम्रोमा छैन, संसारको मानिसहरूमा छैन, यो देखिमा छ भन्ने चाहिँ उनीहरूलाई थाहा पर्नुपर्छ। अर्थात् प्रभु यीशु ख्रीष्ट हामीमा देखिनुपर्छ अनि यो झन झन हुँदै जान खाँचो छ। त्यसैले यसबाट के देखिन्छ भने हामी चाहिँ एउटा ख्रीष्टमा बदलिँदै गएको जीवन, ख्रीष्टको रूपमा हुँदै गएको मानिसहरू बनेको प्रभु चाहनुहुन्छ। योना 6:57 भने एकचोटि यहाँको जारी महत्वपूर्ण कुरा छ, प्रभु यीशु पठाइनु भयो, हामी प्रभु यीशुद्वारा पठाइएको छौँ। 6:57 जसरी जीवित पिताले मलाई पठाउनु र म पिताद्वारा जिन्छु, त्यहाँसम्म पढ्नेलाई, जसरी जीवित पिताले मलाई पठाउनु। अब प्रभु यीशुले पनि हामीलाई पठाउनु भएको छ अनि हाम्रो प्रभु यीशु पनि जीवित हुनुहुन्छ, जीवित प्रभुले हामीलाई पठाउनु भएको छ। अब दोस्रो भाग प्रभु यीशुले भन्नुभयो म पिताद्वारा जिन्छु, अनि हामीले पनि भन्न सक्नुपर्छ कि प्रभु म तपाईँद्वारा जिन्छु हरेक दिन के द्वारा जिउनेछ, केले हामीलाई चाहिँ यो जीवन जिउनको लागि चाहिँ प्रेरणा दिइरहेको छ, केद्वारा हामी जिइरहेका छौँ, कुन कुराले चाहिँ हामीलाई चाहिँ जिउनको लागि अघि बढ्नको लागि चाहिँ हामीलाई सामर्थ्य दिइरहेको छ। विभिन्न मानिसहरूको अनेकौँ उद्देश्य रहेछ, म चाहिँ 2 वर्षमा यो गर्छु भनेर चाहिँ उनले त्यो उद्देश्यले पनि जिइरहेको छ, त्यो लक्ष्यद्वारा जिइरहेको हुन्छ कोही, तर हामीले चाहिँ जिउनु पर्ने चाहिँ प्रभु यीशुद्वारा उहाँद्वारा जिउनु पर्ने, अर्थात् उहाँ नै हाम्रो जीवन हुनु परेको छ। अब यो धेरै समस्या बाहिरमा सिकाएको कुरा हो, जस्तै तपाईँलाई थाहा छ पावल भने मेरो निम्ति जिउने के हो, मेरो निम्ति जिउ दिनले भन्नुहोस् त ख्रीष्ट, मेरो निम्ति मर्नु लाभ हो, मेरो निम्ति जिउनु नै ख्रीष्ट, मेरो निम्ति जिउनु मेरो काम हो, मेरो जागिर हो, मेरो निम्ति जिउनु मेरो परिवार पनि हो, मेरो निम्ति जिउनु ख्रीष्ट उहाँ हो। प्रभु यीशुले पनि त्यसरी जिउनुहुन्थ्यो, मेरो निम्ति जिउनु पिताहरूलाई छ, म पिताद्वारा जिउँदछु। त्यसैले चाहिँ बिहान आफूलाई सम्झाउनुहोस् जब प्रभुको सामु समय बिताउनुहुन्छ, म तपाईँको इच्छा गर्नलाई पठाइएको हो प्रभु, तपाईँलाई खुसी पार्नमा पठाइएको हो, तपाईँको महिमा गर्नलाई म पठाइएको हो, अनि तपाईँको सत्तामा एउटा राजदूतको रूपमा पठाइएको छु तपाईँको प्रतिनिधित्व गर्न, अनि तपाईँ देखिनुपर्छ मेरो जीवनमा आज मलाई सहायता गर्नुहोस्, अनि त्यसपछि भन्नुहोस् प्रभु तपाईँद्वारा म जिउनु चाहन्छु, तपाईँद्वारा अनि तपाईँले प्रभुमा भर पर्दै जिउनको लागि उहाँ तपाईँ यसरी कलसी 3 पनि हेरौँ, कलसी 3:3-4 पावल कसरी जिउँथे, उनले यो सब बुझेर यो सब कसरी काम गर्छ त्यसको जीवन, यसको हरेक पाठ पूजा गर्ने के हुन्छ, अनि उनले सिकाउँदैछ कलसी 3:3-4 किनकि तिमीहरू मरेका छौ, हामी आफैमा त जीवन छन् अहिले, एउटा शारीरिक प्राणिक संसारिक एउटा मानवीय जीवन मात्र छ, अनि त्यो त परमेश्वरको सामु मरेको हो, किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ, जब ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ प्रकट हुनुहुनेछ तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछ। योना को तीन अध्याय को 34 पद में पढ़ा हमें सातों कुरा हे यहाँ जब एउटा व्यक्तिलाई पठाइन्छ कुनै एउटा खबर लिएर पठाइन्छ त्यो व्यक्तिले उसलाई पठाउनु हुनेको खबर जस्ता र जस्तै बताउनु पर्छ तर यसले पनि भन्नुभयो मलाई पिताले वचनहरू बानालाई पठाउनु भएको छ शिक्षा मलाई सिकाउन पठाउनु भएको छ यो हुन्न 3:34 किनभने जसलाई परमेश्वरले पठाउनु भएको छ उहाँले परमेश्वरका वचनहरू बोल्नुहुन्छ र परमेश्वरले आफ्नो पुत्र यीशुलाई पठाउनु भयो अनि परमेश्वरले भन्नुभयो कि सबै मैले सिकाउने कुरा चाहिँ पिताको शब्दहरू पिताको वचनहरू हुन् एक्चुअली योना 7 पनि छ यो कुरा उहाँले भन्नुभएको छ योना 7:16 यीशुले तिनीहरूलाई जवाब दिएर भन्नुभयो मेरो शिक्षा मेरो होइन भन्नुभयो तर उहाँको जसले मलाई पठाउनु भयो अनि एउटा विश्वास पनि भनेको त्यही हो है हाम्रो आफ्नो केही पनि शिक्षा छैन हाम्रो शिक्षा पनि यीशुको शिक्षा हाम्रो आफ्नै केही भनाइ नै छैन सब प्रभु यीशुको भनाइ अनि त्यसैले हामी एउटा आफैले विचार गरेर एउटा नौले एउटा शिक्षा गर्नु परेको छैन प्रभु यीशु जस्तो हुनु नै उहाँले भन्नुभयो शिक्षा मलाई पठाउनु हुँदैन तर आजकल मान्छेहरू चाहिँ नयाँ नयाँ मात्र कुरा सुन्न चाहन्छ धन खिलाउनु भएकोले यो बाइबलमा अलिकति अर्कै कुराहरू सुनाउन भनेर चाहिँ मान्छेहरू चाहिँ शिक्षकहरू थुप्रो लाउँछ यस्तो समयमा जिरहेका छौँ प्रियहरू तर प्रभु यीशुले भन्नुभयो मेरो शिक्षा मेरो मेरो वचन पनि मेरो जे परमेश्वरले भन्नुहुन्छ त्यही भाउँछ त्यस्तै गरी हामी पठाइएकाहरूले पनि उहाँका वचनहरू भन्ने अनि सुसमाचार प्रसारकले चाहिँ एउटा अग्रदूतले अथवा के भन्छ त्यसलाई एउटा घोषणा गर्ने व्यक्तिले जे राजाले खबर पठाएको थियो एउटा सहरमा खबर दिनलाई त्यही खबर पठाउनु भयो उसले त्यसमा खप्नु हुँदैन कि पठाउनु हुँदैन अनि त्यस्तै गरी हामी पनि पठाएको छौँ जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती पालन गर्न सिकाउ भन्नुभएको छ योभन्दा 5 अध्यायमा पठाउनु भयो योभन्दा 5:30 योभन्दा 5:30 पदमा यहाँको जरै महत्वपूर्ण कुरा छ अनि सुन्नुहोस् न यसले यहाँ अचम्मको कुरा भन्नुहोस् 30 पद आफ्नै पट्टिबाट म केही पनि गर्न सक्दिनँ तर यसले भन्नुभयो जसले संसार सृष्टि गर्नुभयो तर यसले जस सृष्टिकर्ता हुन्छ तर उहाँ मानिस मान्छे नै भन्नु सिद्ध मानिस भन्नु परमेश्वर पनि भइरहनु भएको छ तर उहाँ सिद्ध मानिसको रूपमा कसरी जिउनुभयो भने उहाँले आफ्नै मानवीय बल बुद्धि केहीमा पनि भर सक्नु पूर्ण रूपमा उहाँ ईश्वरीय शक्तिले अर्थात् परमेश्वरको पिताद्वारा पवित्र आत्माद्वारा उहाँ एउटा सिद्ध मानिसको रूपमा जिउनु अनि उहाँले भन्नुहुन्छ उहाँ आफ्नै पट्टिबाट मानव यीशुले के पनि गर्न सक्नु उहाँले आफ्नै पट्टिबाट म केही पनि गर्न सकेँ अब प्रभु यीशुले के भन्नुहुन्छ भने हामीले जन्मे कति हो भन्नु त आफ्नै पट्टिबाट म केही पनि गर्न सक्छु त्यसै गरी त्यसैले हामी धेरै दिन भन्नुपर्छ प्रभु तपाईँले मलाई पठाउनु भएको छ तर म आफ्नै पट्टिबाट केही पनि गर्न सक्दिनँ प्रभु यीशुले के भन्नुभयो तिमीहरू मबाट अलग भएर केही पनि गर्न सक्दैन त्यसैले हामीलाई पठाउनु हुने व्यक्तिले नै हामीलाई सहायता गर्नुपर्दछ अब योभन्दा 8 अध्यायमा पनि पढ योभन्दा 8 अध्यायको 16 पद यहाँ अर्को खुसीको कुरा छ परमेश्वरले भन्नुभयो अनि मैले न्याय गरेँ भने पनि मेरो न्याय सत्य हुन्छ किनकि म एक्लो छैन तर म र मलाई पठाउनु हुने पिता छ त्यस्तै गरी 29 पदमा पनि त्यस्तै कुरा गर्नुभएको छ त्यहाँ पनि तर 8:29 अनि जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ पिताले मलाई एक्लो छोड्नु भएको छ यो ठुलो हामीलाई इच्छाको कुरा छ किनभने जसरी पिताले पुत्रलाई पठाउनु भएको छ उसरी नै प्रभु यीशुले हामीलाई पठाउनु भएको छ अनि पिताले कहिले पनि पुत्रलाई एक्लो छोड्नु भएन कहिले अनि प्रभु यीशुले भन्नुभयो मलाई पिताले एक्लो छोड्नु भएको छ उहाँ मसँगै हुनुहुन्छ अनि मैले उहाँलाई मात्रै भेटेँ छ र जहिले पनि हामी याद गरौँ परमेश्वर हाम्रो सँगै हुन्छ। उहाँले भन्नुभएको छ जाओ, तर त्यसको अन्त फेरि के भन्नुभयो, जगतको अन्तसम्म म तिम्रो साथमा छु। त्यसैले हामीलाई पठाउनु भएको छ, तर हामीलाई एक्लो पठाउनु भएको छ, उहाँ हामी सँगै हुनुहुन्छ। त्यसैले हामी साथ साथ भन्न सक्छौँ, परमप्रभु मेरो सहायक हुन्छ। उहाँले भन्नुभएको छ म तिमीलाई कुनै रीतिले त्याग्ने छैन, छाड्ने छैन। अब उनको शारीरिक रूपमा उहाँ हामीसँग हुनुहुन्न, तर त्यसले के फरक पर्छ? यदि उहाँको सम्पूर्ण आशिषहरू हामीसँग छ भने, यदि उहाँको उहाँ उपस्थित उहाँको अदृश्य उपस्थितिले हामीलाई दिने सबै सहुलियतहरू सामर्थ्य बुद्धि शक्ति हुन्छ भने उहाँलाई नदेखेर के फरक पर्छ? अब हामी विश्वासद्वारा जब जीवन सिक्छौँ, जति सिक्छौँ त्यति हामीले उहाँलाई नदेखेर फरक पर्छ। जबसम्म हामी आँखाले देखेर जीवन खोजिरहेछ तब चाहिँ हामीलाई यो गाह्रो लाग्छ, किन उहाँलाई नदेखिने भएको छैन। अनि हामी फोटो पार्न थाल्छ हाम्रो कोठा होइन, कहाँ बजारबाट एउटा चित्र गरिरहन्छ नि, एउटा फोटो टाइम थाहा छ, यहाँ राखेको छ प्रभु यीशु मसँग हुनुहुन्छ, त्यो त मुटी राखेको छ, नराख्नुहोस् त्यस्तो है। अब मैले म पनि गर्थेँ नजानेर, लगेज हुँदैन थाहा छ है, म प्रभुलाई छुट्टु मलाई लगेज हुन्छ किनभने नजिकै हुनुहुन्छ नि, मलाई थापेको नजिक त्यसरी कति नजिक हुने भएन। प्रभु यीशुलाई एउटा पिता त अदृश्य देखिन नजिक, तर उहाँले भन्नु म एक्लो छु, म मसँग हुनुहुन्छ। जसरी पिताले मैले तिमीलाई पठाएको छु उसरी नै मैले तिमीलाई पठाएको छु, म तिमीलाई साथमा छु, साथमा छु। अनि छोराहरूलाई यो सिकाउनको लागि उहाँले 40 दिन एउटा तालिम पनि दिने, तपाईँ खासै 40 दिन उहाँ हरेक दिन देखा पर्नु भएन नि, पहिलो हप्ता देखा पर्नु भयो, त्यसपछि बिचमा देखा पर्नु भयो, एक हप्तापछि देखा पर्नु भयो, अनि फेरि देखा पर्नु भयो, कहाँ जानु, अनि फेरि तालिमको किनारमा देखा पर्नु फेरि छ। अर्थात् उहाँ चाहिँ देखा पर्नुहुन्छ, त्यसपछि फेरि नदेखिने भन्नु। तर उनीहरूलाई के हुन थाल्यो भने एक हप्ता, दुई हप्ता, तिन हप्ता बिते जस्तो अरू कुनै पनि घडी यहाँ देखा पर्न सक्नुहुन्छ। त्यही हुँदैन, अब हिजो पनि ठ्याक्कै देखा पर्नु भएको थियो, बसिरहँदाखेरि अब पनि देखा पर्न सक्नुहुन्छ। अब यसरी जिउन सिकाउँदा हामी चाँदै दिनसम्म देखा पर्ने अनि देखा नपर्ने यसो गरिरहेको, अनि उहाँले अन्तमा भन्यो म जग्गा अन्तसम्म तिर्न सक्नु, अनि चोलाहरूले त्यसरी जिउन सके, प्रभु हाम्रो साथमा हुन्छ। अब अन्तमा अर्को एउटा हेर्नुहोस्, हाम्रो समय कम्तीमा यो 4:34 जहाँ सुरु गरेको थियो त्यहीँ हामी जानेछौँ। यो 4:34 यीशुले तिमीहरूलाई भन्नुभयो, जसले मलाई पठाउनु भयो उहाँको इच्छा पालन गर्नु, उहाँको काम गरी सिकाउ। अब यो भागेको छ नै मेरो भोजन, अर्थात् पठाइएको व्यक्तिले चाहिँ पठाउनु हुनेको काम सिकाउनुपर्छ होइन। परमेश्वरले तपाईँलाई पठाउनु भएको छ, तपाईँले काम सिकाउनुपर्छ, मलाई पठाउनु भएको छ, मैले काम सिकाउनुपर्छ। परमेश्वरले भन्नुभयो यो काम सिकाउनु नै मेरो भोजन हो, काम कहाँसम्म पुग्यो, काम गरी सिकाउनु नै मेरो भोजन हो, यो बिना म बाँच्न सक्दिनँ भन्नुहुन्छ। अनि जब हाम्रो काम सिकिन्छ, अनि परमेश्वर के हुनु, उहाँको काम सिकाएको जस्तो उहाँ सोध्नु जानु है, 17 अध्याय नै सिकेको नै यहाँ 17 अध्याय, अनि तर्पत मैले यदि म तपाईँको महिमा गरेको छु, तपाईँले मलाई जुन काम गर्न दिनुभएको थियो सो मैले गरी सिद्ध्याएको छु। हामीले पनि यो भन्न सक्नु, प्रभु तपाईँले दिनुभएको काम मैले सिद्ध्याएको छु, तपाईँको इच्छा खोज्दै दिएँ, तपाईँलाई खुसी पार्ने काम गर्दै म दिनु हुँदैन, तपाईँको प्रशंसा महिमा खोजु, तपाईँ अदृश्य प्रभुलाई देखाउनको लागि म यही संसारमा रहेँ, अनि मानिसहरूले मलाई हेर्दा तपाईँलाई देख्न पाएँ, मेरो स्वर मेरो शब्दहरू सुन्दाखेरि तपाईँको वचनहरू सुन्न पाएँ, अनि तपाईँद्वारा म जिएँ, म आफैमा त कुनै शक्ति थिएन, अनि तपाईँबाट अलग रहेर मैले केही गरेँ, अनि तपाईँ सधैँ मसँग हुनुभयो, अनि तपाईँको मैले काम सिकेँ, यसरी भन्न पाऊ। अनि यहाँ हेर्यो भने पावलले त्यही भनेको छ, जब यसको जीवनको अन्तमा आउँछ यसरी हेर्नु छ, दोस्रो तिनको विचार साथमा मैले असल बनाइ गरेको छु, मैले मेरो दौड पुरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु। अब यी सब सुन्दाखेरि हामीलाई लाग्ला यो त म कसरी गर्ने, यो त एकदम गाह्रो छ, एकदम गाह्रो छ, वास्तवमा छ भन्ने हुने वास्तव जहिले पनि उहाँलाई खुसी पार्दै जिउन सक्नु हामी कति पटक सोच्छ जहिले पनि उहाँको इच्छा खोज्नु कति पटक हाम्रो आफ्नै इच्छा तर हामीलाई सहायता गर्नको लागि